رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقل رب اغفر وارحم وأنت خير الراحمين مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم ارشد شریعت مذہب اسلام میں ہمارے اعمال بہت زیادہ ہوتے ہیں، فرائض الگ، واجبات الگ الگ، سنت موقتہ، غیر موقتہ، نوافل اور دوسری عبادات ہیں مختلف، اس کی شکلیں ہیں مختلف، نوعیت ہیں، پھر تقویٰ ہے اور اسی طرح بہت سے معاملات ہیں۔ لیکن ایک عجیب بات یہ کہ اگر یہ سارے اعمال انسان کر بھی لے، پانچ وقت کی نماز بھی پڑھ لے، قرآن پاک ذکر اذکار بھی کر لے، اس کو 100% کا اگر تقویٰ بھی نصیب ہو جائے بالفرض، ظاہری اور باطنی گناہوں سے بھی اگر اس کو نجات حاصل ہو جائے، لیکن اگر اس کو ایک چیز ایسی اگر وہ اس کو حاصل نہیں ہوئی تو ان تمام اعمال کے باوجود وہ محروم رہے گا کس چیز سے؟ اللہ کے قرب سے، رسول اللہ صلی اللہ علیہ وسلم کے قرب سے، اور خاص وصول اللہ سے، مکاشفات سے، اور بہت سی چیزوں سے محروم رہے گا۔ ہاں یہ ضرور ہے کہ اتنے زیادہ نیک اعمال پر جو اس کے معاملات ہوں گے کچھ نہ کچھ اللہ اس کو عطا فرمائیں گے، محروم نہیں رہے گا، لیکن وہ کبھی کامل نہیں بن سکتا، ناممکنات میں سے، جو علماء اور مشائخ فرماتے ہیں ناممکنات میں سے۔ اللہ پھر بھی کسی کو نواز دے، بھائی اس کی رحمت سے کیا خزانے، کیا کہنے، اس کے رحمت میں خزانے میں کسی چیز کی کمی نہیں ہے۔ تو اکثر جو لوگ ہوتے ہیں، اول تو اتنے دیندار متقی نہیں ہوتے، دوسرے ان کے اندر امراض ہوتے ہیں، تو جو محروم کر دینے والی جو ایک صفت ہوتی ہے انسان کے اندر اچھے نیک اعمال کے باوجود، چاہے تہجد میں اٹھ رہا ہو، چاہے کتنا ہی وہ بھلے ہوا میں بھی اڑ رہا ہو، ایسا کرامت ہی ہو، اگر اس کے اندر ادب کی کمی ہے تو ہمیشہ محروم رہے گا۔ تو ادب جو ہے یہ ایک بنیاد ہے پورے ہمارے مذہب اسلام کی۔ تو سب سے بڑھ کے پہلا تو ادب اللہ رب العالمین کا ادب ہوتا ہے، اللہ کی ذات کتنی بڑی ہے، تو اللہ کا سب سے بڑا ادب تو یہی ہے کہ انسان گناہوں سے بچے، گناہ کرتے وقت کوئی موقع اگر گناہ کا آئے، بھلے تنہائی ہو، اکیلا بنو، تو وہ یہ دیکھے کہ سب کوئی نہیں ہے لیکن اللہ رب العزت مجھے دیکھ رہا ہے۔ تو بس اللہ کا خوف، ڈر، تقویٰ اور ادب کا تقاضا یہ کہ اس حرام کام سے باغ آ جاتا ہے، یہ ہے اللہ کا ادب۔ شرم آئے اللہ سے اس کو حرام کام کرتے، یہ اللہ کا ادب۔ تو اسی طرح کوئی اللہ کی طرف سے کوئی بعض دفعہ کوئی پریشانی آ جاتی ہے تو بعض دفعہ انسان شکوے شکایتیں شروع کر دیتا ہے، یار یہ تو پریشانیاں تو میرے ہی گھر دیکھا ہوئے، جانی نہیں چھوٹ رہی۔ تو اب دل میں وسوسے آتے رہیں، اللہ نہ کرے کفر کی بھی اگر وسوسے آ جائیں اللہ کو لے کے، تو آدمی کافر نہیں ہوتا، ایمان نہیں اس کا سلب ہوتا۔ لیکن مسئلہ یہ ہے کہ آدمی ایک دفعہ دل میں اللہ سے کہتے ہیں اللہ میں نہیں سوچ رہا، شیطان وسوسے ڈال رہا ہے، لیکن اگر اس نے ان آنے والے وسوسوں کو زبان سے اس کی ادائیگی شروع کر دی ہے، زبان سے کہنا بھی شروع کر دیا، تو اب پکڑ ہونے کا اندیشہ، خاتمہ خراب ہونے کا اندیشہ، اب اس پہ کفر اس کے اوپر لاگو ہو سکتا ہے، کیونکہ اب وہ خالی خیالات تک یا دل میں آنے والے خیالات تک، وسوسوں تک معاملہ نہیں رہا، بلکہ اب تو برملا اس کا اظہار کرنا شروع کر دیا اس نے۔ تو کیونکہ وہی بات کہ اللہ اتنا ہی پوچھیں گے جتنا ہمارے اختیار میں ہے، وسوسوں کا آنا تکلیف میں، باپ صحابہ کرام کو بھی آ گئے تھے وسوسے بدر کے موقع پر، جنگوں میں، جہاد کے وقت، لیکن انہوں نے زبان سے کچھ نہیں کہا۔ لیکن اگر کوئی انسان منہ سے آنے والے وسوس کو عملی شکل بھی دے دے اور زبان سے بھی غلط منہ سے الفاظیں نکالنے لگے، تقدیر کو برا بھلا بولے، اللہ سے شکوے شکایتیں شروع کر دے، تو یہ اللہ کے خلاف بات اگر کرے تو وہ پھر ادب کے تو خلاف ہے ہی بلکہ ایمان بھی مشکوک ہونے کا ڈر ہے۔ تو اللہ کا ادب اس وقت کا تقاضا، یہ ادب کا تقاضا ہے کہ خاموش رہے، بولے کچھ نہیں، صبر کرے اور اس پریشانی سے نکلنے کی نہیں دعائیں کرے، تدبیر کرے، تقوی اختیار کرے، اللہ خود بھی دعا کرے، اللہ والوں سے بھی دعا کرائے، اللہ پاک نکال دیں گے۔ تو اس وقت کا ادب یہ اللہ رب العالمین کا کہ آدمی شکوے زبان کو شکوے شکایت سے بند رکھے، جیسے رسول اللہ صلی اللہ علیہ وسلم ہمارے پیارے آقا و جہاں صلی اللہ علیہ وسلم ارشاد فرمایا، حدیث پاک منقول ہے، خلاصہ ہے کہ اللہ نے بات کہلوائی کہ جس کو میری بھیجی ہوئی کسی پریشانی میں، کسی مصیبت میں اگر اس کو صبر نہیں آتا تو اس کو چاہیے میرے سوا کوئی دوسرا خدا ڈھونڈ لے، میرے سوا کوئی دوسرا خدا ڈھونڈ لے۔ कि सबर नहीं आ रहा है, नहीं कुछ ना कुछ बोले जा रहा है इंसान, उसको चैन ही नहीं मिल रहा उसको, तो फिर कह रहे अल्लाह फरमा रहे कि तुमने अदब ही नहीं किया मेरा, तो ऐसा करो कि कोई और खुदा ढूंढो। तो अल्लाह के अदब पर बात की जाए तो भाई वो तो फिर बहुत वक्त चाहिए, तो चूँकि वक्त महदूद होता है। इसी तरह हमारे प्यारे आक़ा दो जहाँ इमामुल अंबिया ख़ातिमुल अंबिया हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का अदब क्या कहने, कि चाह के भी हम उनका अदब नहीं, अदब का हक़ अदा पूरा कर सकते, क्या फसलम की बात क्या कहने। तो आल और असाब जो थे उनका अदब देखने वाला था, जो आप सल्लल्लाहु अलैहि वसल्लम से वो मोहब्बत किया करते थे, क्या इश्क था और क्या उनका अदब था। अल्लाह रब्बुल आलमीन ने सहाबा कराम को गहरी बात नए नए ईमान लेकर आए थे और अदब व अदाब थे नहीं, इसलिए और तरबियत का ज़माना तो बाज़ दफ़ा बेअदबियाँ हो जाती थी, वही बात है सिखाया जाएगा तो कोई चीज़ सीखेगा इंसान। तो अल्लाह रब्बुल आलमीन ने कुछ कुरान पाक में हिदायत फरमाई है सहाबा को, लेकिन मुखातिब तो सहाबा कराम है, लेकिन वो आने वाले क़यामत तक के मुसलमानों की भी इस्लाह में छुपी हुई है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मामला बहुत बहुत हसास और ख़तरनाक है। कभी बेअदबी का एक कहते ना, बेअदबी का बे का जो नुक्ता है वो भी इंसान से कभी ना हो। तो ख़ुद अल्लाह रब्बुल आलमीन फरमा रहे हैं कि तुम जिस तरह से कुरान पाक की मुख्तलिफ आयतों का खुलासा अल्लाह करीम इशमा फरमाया कि जब तुम घरों से रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के घर से बाहर खड़े होकर जिस तरह तुम उनको पुकारते हो, तो तुम आपस में एक दूसरे को उस तरह पुकारते हो, रसूल अल्लाह को भी तुम इस तरह से पुकार रहे हो, तो इस तरह मत करो, बल्कि उनके आने का इंतज़ार करो कि खुद हुजरे से बाहर तशरीफ़ ले आएं। अरब का एक मामूल था, कोई किसी को बुलाता तो बाहर जाके बाहर से आवाज़ें दे के बुलाते थे, तो बाद लोगों ने आप सल्लल्लाहु अलैहि वसल्लम को भी आवाज़ें दे के बुलाई, या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तो आप सल्लम आ जाए करते थे कि आप सल्लम की तो क्या शान थी। लेकिन अल्लाह को पसंद ना ही था ये अमल और फौरन इस्लाह फरमा दी साहबा की इस तरह ना करो, और इस तरह जब तुम लोग चला करो तो अपने कदमों को रसूल अल्लाह वसल्लम के कदमों से पीछे रखा करो, ये नहीं है कि आप सल्लम पीछे रह गए और ख़ुद आगे आगे जा रहे हैं। ये अदब सिखा रहे हैं आप सल्लल्लाहु अलैहि वसल्लम का सहाबा कराम को अल्लाह रब्बुल आलमीन। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने एक जगह कुरान पाक में हदीस शरीफ में आप भी कुछ वाक़ियात में लिखा हुआ है कि बल्कि अल्लाह रब्बुल आलमीन एक अदब ये भी सिखाया है कि जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम तुमको जब कभी दावत में बुलाएं खाने वगैरह पर, तो वहाँ से ज़रा जल्दी मत पहुँचा करो दावत में और बहुत देर से ना उठा करो। बाज़ दफ़ा ऐसा हुआ कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी दावत के लिए बुलाया, तो दावत में तो बहुत टाइम था, लेकिन बाज़ लोग बहुत जल्दी पहुंच गए और बहुत जल्दी भी पहुंचे, बहरहाल फिर दावत वगैरह के बाद फिर उसके बाद जाए गए भी बहुत देर से। फिर अल्लाह पाक ने कुरान पाक में फरमाया कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है वो लिहाज़ मुरव्वत की वजह से, क्योंकि तुम पर शफीक मेहरबान बहुत है, उनमें लिहाज़ मुरव्वत है, बोलते नहीं हैं लेकिन उनको तकलीफ़ होती है, तो ज़रा फौरन बहुत देर से जल्दी मत पहुंचो, दावत वगैरह का मामला हो तो फिर थोड़ी देर पहले पहुंच जाओ और फिर दावत के बाद फिर फौरन उठने की कोशिश करो। क्योंकि वजह क्या थी, हम रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मामला हमारे जैसे नहीं थे, आप सल्लम का एक एक जो लम्हा था बहुत कीमती था, वो बहुत कीमती था। तो आदाब सिखाए जा रहे हैं सहाबा कराम को, और उसके बाद मुख्तलिफ आदाब सिखाने के बाद आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में अदब के बाद फिर सहाबा कराम को मुखातिब करके इरशाद फरमा रहे हैं कि जो तुम में से ये अमाल करेगा तो फिर अल्लाह पाक उसके सारे अमाल को तबाह बर्बाद करेगा और तुम्हें पता भी नहीं चलेगा। अल्लाह फरमा रहे हैं कि सारे अमाल को बर्बाद कर दूंगा, तबाह कर दूंगा और तुम्हें मालूम भी नहीं होगा, यानी ज़ीरो पता ये चला कोई इंसान कितना ही सहाबा कराम, जबकि सहाबा कराम की क्या शांति है कि एक आप सबके अबरूओं के इशारे पर नज़रों से एक इशारे पे अपनी जानें कुर्बान करने पे तैयार रहते थे, गर्दनें कटाने पे तैयार रहते थे। 70 सहाबा एक वक्त में गए उहद के दामन में और जानें अल्लाह को पेश कर दी, अपनी बीवियों को छोड़ा, बच्चों को छोड़ा, ना कारोबार देखा ना माल देखा, एक इशारे पे जानें कुर्बान कर दिया करते। वो सहाबा उनको अल्लाह फरमा रहे हैं कि तुम्हारे सारे अमाल को तबाह कर दूंगा और तुम्हें पता भी नहीं चलेगा। जो ज़बरदस्त ऐसे आशिक थे क़यामत तक उनसे कोई आशिक नहीं हो सकता। जब उनके साथ ये मामला है तो भाई हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कितना अदब होना चाहिए, हमें तो अदब छूके भी नहीं गुजरा भाई। ये किनको अदब सिखाए जा रहे हैं जो ज़बरदस्त बाअदब थे, क्या कहने। तो हमारा क्या अदब है आप सल्लल्लाहु अलैहि वसल्लम के साथ, तो सिर्फ खाली रसूल अल्लाह सल्लम की बेदबी पर अगर बात हो तो वो भी कई घंटे का बयान हो जाए, चूँकि वक्त महदूद है। तो हम अपने अपना जायज़ा लें कि जो सहाबा कराम का जो मोहब्बत और अदब थी और आज हमारा जो अदब है रसूल अल्लाह सल्लम के साथ वो क्या है। कि हम आप सलम का दिल जला रहे होते हैं, दिल बुरी तरह से, जिसका कोई तसव्वुर नहीं कर सकता। सब रसूल अल्लाह तक हमारे नामाबाल पहुँच रहे, हदीस शरीफ में बात आ चुकी है कि हफ्ते में एक या दो दिन जो है रसूल अल्लाह सल्लम तक हमारे सारे अच्छे बुरे अमाल सब पहुँचाए जा रहे हैं। आप सल्लम ने इरशाद फरमा दिया, मेरी लहर पर एक ऐसा फरिश्ता अल्लाह ने मुकर्रर किया जिसको सारे हजरत आदम अलैहिस्सलाम से लेकर क़यामत तक आने वाले आखिरी इंसान का नाम तक पता है, मैं उसके बाप दादा के शजरे के। तो जब तुम में से कोई दुरूद व सलाम उस पर पढ़ता है तो मुझ तक पहुँचाया जाता है, या सल्लम फना बिन फना ने आपको दुरूद व सलाम पढ़ा है, तो मैं खुश होता हूँ। इसी तरह फिर आपने आगे इरशाद फरमाया कि तुम्हारे अच्छे बुरे अमाल मुझ तक पहुँचाए जाते हैं, अच्छे अमाल पहुँचते हैं तो मैं दुआ करता हूँ, बुरे अमाल पहुँचते हैं, गुनाह पहुँचते हैं तो मुझे दुख होता है, तकलीफ़ होती है, और फिर मैं अल्लाह से तुम्हारे लिए इस्तग़फ़ार करता हूँ, दुआ करता हूँ। ये ख़त्म नहीं हुई, ये कहानी मौजूद है। आप सल्लल्लाहु अलैहि वसल्लम ज़ाहिरी पर्दा फरमाया, सारी तफसील चल रही है, सारी डिटेल जारी है हमारी, तो हम देखें क्या हमारे अदब के मामलात हैं। इसी तरह जब आप सल्लल्लाहु अलैहि वसल्लम से जब बात किए करो, अल्लाह पाक कुरान पाक फरमाते हैं अपनी आवाज़ों को पस्त रखा करो। बाद लोग शुरू में अदब पता नहीं, आप सल्लम आहिस्ता नरमी से गुफ्तगू कर रहे हैं, कोई चीख के ज़ोर से बात कर रहे हैं। इसी तरह सहाबा कराम को जब कोई शदीद ज़रूरत होती थी और कभी आप सल्लल्लाहु अलैहि वसल्लम का दरवाज़ा खटखटाना पड़ता था, तो किताबों में लिखा है कि वो उंगलियों से नहीं नाखूनों से खटखटाते थे, नाखूनों से, कि ऐसा ना हो कि रसूल अल्लाह वसल्लम को तकलीफ़ हो अगर हम ज़ोर से दरवाज़ा भी अगर हम खटखटाएंगे। बाद लोग दरवाज़ा ऐसे खटखटाते ना जैसे कुछ कर्ज लेने आए, तो आप लोग ऐसे खटखटाते। बहरहाल तो नाखूनों से दरवाज़ा खटखटा रहे कि आप सल्लल्लाहु अलैहि वसल्लम पर गिरा ना हो, तकलीफ़ ना हो, तो बजाय हाथों से खटखटाने के दरवाज़े नाखूनों से खटखटा रहे हैं कि इत्तला भी हो जाए और आप सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ़ भी ना हो। अल्लाह, एक बार रसूल अल्लाह आखिर जहाँ सल्लल्लाहु अलैहि वसल्लम ने अपने प्यारे चचा हज़रत अब्बास रज़ी अल्लाह तआला से पूछा कि ए मेरे प्यारे चचा, उम्र में क्या आप मुझसे बड़े हैं या मैं आपसे बड़ा हूँ? अब जवाब सुनिए। फरमाया हज़रत अब्बास रज़ी अल्लाह तआला ने कि मेरे प्यारे भतीजे, तो बड़े तो आप हैं, बड़े तो आप हैं, हाँ इतना ज़रूर है दुनिया में पहले मैं आया हूँ। क्या अदब है! ये सारे सूफियों की बात नहीं है अदब, ये वहाँ से चलता हुआ आ रहा है। तो चचा उम्र में बड़े हैं लेकिन क्या फरमा रहे हैं, बात को कहीं और लेगा, बड़े तो आप हैं, हाँ इतना ज़रूर है दुनिया में पहले मैं आया हूँ कि उम्र मेरी आपसे बड़ी है, लेकिन बड़े आप हैं, क्या कहने। एक बार हमारे प्यारे आक़ा दो जहाँ सल्लल्लाहु अलैहि वसल्लम सहाबा कराम के साथ कहीं तशरीफ़ लेके जा रहे थे, तो किसी घर के ऊपर नज़र पड़ी तो गुंबद सा बना हुआ था, जैसे डेकोरेशन कह लें या कुछ एलिवेशन निकाला हुआ था, फ्रंट एलिवेशन जिसको कह लें उस ज़माने के हिसाब से। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने देख के सिर इतना इरशाद फरमाया, ये घर किसका है, ताज्जुब से पूछा। तो उस वक्त वो साहबी नहीं थे जिनका घर था, तो लोगों ने बताया दूसरे सहाबा कराम ने, फला साहबी का, कुछ यानी कोई ममानियत भी नहीं करी, कोई उसकी बुराई भी नहीं करी, ना कोई नाराज़गी का इज़हार फरमाया, बस इतना ही बात करी और फिर आप सल्लम चले गए सहाबा कराम के साथ। तो जो सहाबा साथ थे उस वक्त उन्होंने बाद में उन सहाबी रसूल से मुलाकात हुई जिनका घर था, तो फिर कहा कि तुम्हारे घर के पास से गुजर रहे थे और आप सल्लल्लाहु अलैहि वसल्लम ने तुम्हारे घर को देख के पूछा था ये घर किसका है, और बस वो फौरन समझ गए और फिर उसके बाद अपने घर का जो फ्रंट एलिवेशन वगैरह जो कुछ भी बनाया हुआ था उसको गिरा दिया, ढा दिया, तोड़ दिया उसको। फिर चंद दिन और उसके बाद चंद दिन के बाद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम दोबारा गुजरे, देखा तो वो घर बिल्कुल दोबारा पुरानी हालत के ऊपर था, वो फ्रंट एलिवेशन वगैरह सब ख़त्म हो चुका था। तो आप सल्लल्लाहु अलैहि वसल्लम देख के मुस्कुराए और खुश हुए। क्या मतलब कि खुश हुए, मुस्कुराए इसलिए कि मैंने कुछ कहा भी नहीं और ये मेरी बात को समझ गए सहाबी। तो ये था उनका अदब सहाबी रसूल का। बताइए कि आपने ज़बान से एक लफ्ज़ नहीं निकाला, बातों से अंदाज़ा कर लिया कि आप सल्लम को ये पसंद नहीं आई तामीरात, मेरे घर की तामीर पसंद नहीं आई आप सल्लल्लाहु अलैहि वसल्लम को, ये दुनिया परस्ती कहीं ना हो। तो आप सल्लम की एक बात से सहाबा का ऐसा अदब और रिश्ता, वो पूरा मजमून अखज़ कर लिया करते थे और आगे बताया भी नहीं आप सल्लल्लाहु अलैहि वसल्लम को। ये देखिए शान, कोई रियाकारी नहीं, कोई दिखावा नहीं कि अल सलम मैंने जो है आप गुजरे थे और आपने पूछा था किसका घर है और मैंने वो तोड़ दिया सारा जो एलिवेशन वगैरह था, कुछ नहीं बताया। वो तो इत्तफाक से आप सल्लल्लाहु अलैहि वसल्लम गुजरे तो नज़र पड़ी। तो क्या आदाब थे सहाबा कराम को, कहाँ तक हम बयान करें। तो पूरा जो हमारा दीन है शरीयत है वो अदब के ऊपर तो गिर घूमता हुआ नज़र आता है। अल्लाह का अदब, आप सल्लम का अदब, अहले बैत का अदब, सहाबा का अदब, ताबईन का अदब, बुजुर्गान दीन औलिया अल्लाह का अदब, مشائخ کا ادب، اپنے شیخ کا ادب، والدین کا ادب، بیوی کا ادب، بچوں کا ادب، حتیٰ کہ جانوروں کا بھی ادب ہوتا ہے. جانوروں کا ادب ہوتا ہی نہیں ہوتا، یہ تو کوئی سمجھتے ہی نہیں. آج تو لوگ بیوی بچوں کو ہی ادب نہیں کرتے، ان کو جانور سمجھتے ہیں. بعض لوگ ان کو جانور سمجھتے ہیں، تو وہ کیا جانوروں کا ادب کریں گے؟ ہے نا، ایک بات دراز گوش، ایک گدھے کے پاس سے آپ صلی اللہ علیہ وسلم گزر رہے تھے، گدھے کی آنکھ میں آنسو آ گئے، رونے لگا. ہمارے آقا ہے تو رحمت العالمین، کیا کہنے، کیا شان ان کی. کہا اس کا مالک کہا، اس کو بلاؤ، گدھے کے مالک کو. دھوبی تھا، بلا لیا. آپ نے ارشاد فرمایا کہ اس گدھے نے بھی مجھ سے شکایت کری ہے تمہاری، تم اس سے خوب محنت کرواتے ہو، خوب اس کو دوڑاتے ہو تم اور اس سے خدمت دیتے ہو، لیکن اس کو تو پیٹ بھر کے کھانا نہیں کھلاتے ہو، یہ رو رہا ہے، بھوکا ہے یہ، اور شکایت کر رہا ہے تمہاری. اس کا خیال کرو، کیونکہ اللہ تم سے اس گدھے کے بارے میں سوال کرے گا، یعنی عذاب آ سکتا ہے اس گدھے کے اوپر. جب گدھے کو کم کھلانے پہ یا ظلم کرنے پر اللہ کا عذاب آ رہا ہے، تو بھائی جو لوگ اپنے ماں باپ کے ساتھ یا بیوی بچے کے ساتھ یا کسی کے ساتھ بھی ظلم و ستم کرتے ہیں، پھر ان پر کون سا عذاب نہیں آئے گا؟ گدھے کے ساتھ بات کے اوپر آپ وسلم نے فرما دیا کہ اگر اس کے ساتھ کچھ معاملات غلط کیے تو اللہ کی پکڑ ہو سکتی ہے، جواب دینا پڑے گا. یہاں تک رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اپنے بچوں کا بھی ادب کرو، بچوں کا بھی ادب کرو. یہ سنتے ہوئے آ رہا ہے نا، والدین کا ادب، والدین کا ادب. ارے بھائی یہ حدیث بھی تو ہے، اپنے بچوں کا، اپنی اولادوں کا ادب کرو. یہ کون کہہ رہا ہے؟ امام الانبیاء آخر ہو جہاں صلی اللہ علیہ وسلم. اپنے بچوں کا بھی ادب کرو، اولادوں کا ادب کرو. لیکن وہی بات، یہ کون سمجھے گا ان باتوں کو جس کے دل میں رسول اللہ کا ادب ہوگا؟ وہی تو رسول اللہ کی باتوں کو مانے گا، وہی تو اللہ کی باتوں کو مانے گا جس کے دل میں اللہ رسول کی بڑائی ہوگی، دل میں ادب ہوگا، محبت ہوگی، عظمت ہوگی، کبریائی ہوگی، وہی تو مانے گا. جب وہ اللہ رسول کا ہی بے ادب ہوگا، ان کی بات کو نہیں مانے گا، تو وہ کسی دوسرے کا کیا ادب کرے گا؟ اس لیے تو کہا جاتا ہے با ادب با نصیب، بے ادب بے نصیب، با ادب با نصیب، بے ادب بے نصیب. تو ادب کی بڑی کمی دیکھنے میں آتی ہے، تو ادب کی وجہ سے محروم رہتا ہے انسان. چونکہ ہمارا سلسلہ بزرگوں کا سلسلہ چلتا ہوا رہا ہے، مشائخ کا سلسلہ ہے، ولیوں کا سلسلہ ہے الحمدللہ، تو مشائخ کے ساتھ ادب الگ ہی چیز ہوتا ہے. پھر اپنے شیخ کا بھی پھر ادب صاف سے ہونا چاہیے، کہ نہیں تو پھر وصول اللہ سے محروم رہے گا، کبھی تقوی نصیب نہیں ہو سکتا. تقوی پہ یاد آیا کہ یہ قرآن پاک کی جو آیات بتائیں ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے ادب کی صحابہ کرام کو، کہ جو رسول اللہ کا ادب نہیں کرے گا ان کے اعمال کو اللہ پاک تباہ برباد کر دے گا. اور اللہ نے فرمایا کہ آگے یہ خوشخبری یہ بھی دی اس آیت سے، ایک علماء کرام نے نتیجہ اخذ کیا. وہ کیا آیت ہے؟ کہ جن لوگوں نے جن صحابہ کرام نے، سبھی نہیں کیا ماشاء اللہ، جب صحابہ کرام نے، جن صحابہ کرام نے رسول اللہ کا صحیح طرح سے ان کا ادب کیا، محبت کری، تو اللہ قرآن پاک میں اعلان فرما رہے ہیں کہ ہم نے ان کے دلوں کو منتخب کر لیا للتقویٰ، تقوی کے لیے. تقویٰ آ رہا ہے بعد میں، یہ نقطہ ہے جو ہم بھول جاتے ہیں، ڈائریکٹ تقویٰ نہیں ہے. پہلے اللہ فرما رہا ہے جنہوں جو ادب کی بھٹی سے، ادب کی کسوٹی سے گزرے، پھر ہم نے ان کے قلوب کو منتخب کر لیا للتقویٰ. کس کے لیے منتخب کر لیا؟ چن لیا کہ اب ان لوگوں کے دلوں میں ہم تقویٰ ڈالیں گے. پہلے ادب ہی نہیں ہے تو کہاں سے تقویٰ آئے گا؟ تو جو لوگ جم کر کے تقویٰ حاصل کرنا چاہتے ہیں، موت تک ان کو تقویٰ حاصل نہیں ہوگا. پہلے ادب ہے، اس لیے پہلے فنا فی الشیخ ہوتا ہے تصوف میں، پھر فنا فی الرسول ہوتا ہے، پھر فنا فی اللہ ہوتا ہے، پھر اس کے بعد آگے کے معاملات وصول اللہ بڑھتا ہے، پھر آدمی قطب ابدال بنتا ہے، پھر قلندر بنتا ہے. بغیر اس کے تو بندر ہی بندر بنے گا، بغیر اس کے ان چیزوں کے ادب نہیں ہوگا تو بندر تو بن جائے گا لیکن قلندر نہیں بن سکتا وہ. آج تو ایسے ایسے لوگ ہوتے ہیں کہ کسی کا اگر انتقال ہو جائے گھر میں کسی کا، اور کوئی اگر تعزیت کرے کوئی اللہ والا، تو اس کو جواب کا رپلائی بھی نہیں دیتے. اتنے بڑے بے ادب، اتنے بڑے متکبر. اور بے ادبی کا جو مرض ہوتا ہے وہ اکثر تکبر کی وجہ سے ہوتا ہے. جب آدمی اپنے آگے کسی کو نہیں کچھ سمجھتا تو وہ پھر بے ادب ہو جاتا ہے. بدتمیز، یہ بدتمیز، جہالت، اکڑ، تکبر کب پیدا ہوتا ہے؟ یہ تو بے ادبی کی شاخیں ساری. بہرحال اسی طرح مشائخ کے ادب کے اوپر بات ہو رہی ہے، تو ایک بار مجھے اپنا واقعہ یاد آیا کہ اب آداب شیخ میں یہ ہوتا ہے شیخ کے ادب کا، کہ شیخ کے بہت آداب ہوتے ہیں، کہاں تک آدمی یاد رکھے؟ بس آدمی مفاد پرستی چھوڑ دے، اللہ کی نہیں محبت کر لے، بس ایک محبت اگر آ گئی تو سارے ادب آ جائیں گے. یہ جملہ یاد رکھیے گا، محبت اگر اللہ نے دل میں ڈال دی तो सारे अदब अदाबा अल्लाह पाक खुद डाल देंगे, सीखना नहीं पड़ेगा। कहाँ तक आदाब आदमी याद रखेगा? मोहब्बत खुद हजरत वाला हमारे मुर्शिद आरिफ अल्लाह हजरत अकदस हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहिब रहमतुल्लाह इरशाद फरमाते थे, मोहब्बत खुद आदाब मोहब्बत सिखाएगी, मोहब्बत खुद आदाब मोहब्बत सिखाती है। ये सीखने सिखाने वाली चीज़ नहीं होती। आदाब कहाँ तक आदमी सीखे? मोहब्बत हो गई, अदब खुद आ जाएंगे। बीवी से मोहब्बत हो जाती है तो सिखाना पड़ता है क्या? फिर आदमी खुद ही ख्याल खुद ख्याल करता है बीवी का, मोहब्बत करेगा, नरमी से उसके साथ रहेगा, उसके साथ डांट डपट नहीं करेगा क्योंकि मोहब्बत होगी, उसका ख्याल करेगा उसकी तकलीफ में हर चीज़ में, क्योंकि अदब खुद आदाब मोहब्बत सिखाती है। आज मसला ये कि ना आज मोहब्बत होती है ना अदब होती है किसी से, बस मुफाद परस्ती मुफाद परस्ती होती है। इस तरह से मामला होते हैं। अल्लाह जल्ला जलाला शाह, एक बार हजरत मैं जब नया नया खान का जा रहा था, अपना एक वाक्य याद आया, तकरीबन 12:30 हजरत मीर साहब रहमतुल्लाह अलैह लेटे हुए थे, आराम कर रहे थे, कुछ लोग बैठे हुए थे पैर दबा रहे थे, तो मेरे दिल में शौक पैदा हुआ, मैंने कहा हजरत इजाज़त हो तो मैं भी पैर दबा लूँ, फिर मैं आप ही दबा लूँ, तो मैं पैर दबाने लगा। पैर दबाते दबाते फिर थोड़ी देर में ये हो गया सब उठ के चले गए, अब मैं अकेला पैर दबाता रहा, फिर हजरत भी सो गए, फिर खराड़ लोग आवाज़ आने लगी, तो मैंने कहा शायद हजरत अब सो गए, चलो अब उठ जाना चाहिए। तो मैंने हल्का सा हाथ हटाया, देखा कि भाई सोच बनी, एक होता है इंसान अच्छी तरह चेक करता है कि जाग तो नहीं रहे, तो 2-3 सेकंड का जैसे ही मैंने एक ऐप दिया तो हजरत मीर साहब रहमतुल्लाह ने फ़ौरन पैर हिला दिया, तो मैं समझा कि यरे ये तो जाग रहे हैं, मैंने फिर दबाना शुरू कर दिया, फिर काफ़ी देर तक दबाता रहा, फिर उसके बाद थोड़ी देर फिर देखा मीर साहब की खराटों की आवाज़ आई, मैंने कहा चलो अब तो सो गए, फिर दोबारा उठने लगा, फिर देखा तो फिर हजरत ने पैर हिला दिया, फिर मैं पैर दबाने लगा। ये तकरीबन 12:30 का वक्त, इस तरह करते करते फजर का वक्त हो गया और मौजन साहब वहाँ से गुजरे अजान देने के लिए, उन्होंने कहा अरे आपको तो मैंने रात में देखा था, अभी तक आप पैर दबा रहे हैं। वो एकदम से ताज्जुब से कहा, मैंने कहा भाई मैं क्या करूँगा, जब मैं हटने लगता हूँ तो हजरत पैर हिला देते हैं, तो हजरत तो जाग रहे हैं, तो खूब हंसे। फिर बाद में उन्होंने बाहर बुलाया, कह रहे मीर साहब की आदत है हर थोड़ी देर के बाद वो पैर हिलाते हैं सोते में, लेकिन मैं 5-6 घंटे तक तकरीबन उनके पैर दबाता रहा, अल्हम्दुलिल्लाह ना कोई घबराहट ना बेचैनी ना कोई गुस्सा ना कोई तकलीफ, बल्कि मज़ा आ रहा था, जबकि मुझे पैर दबाने की आदत नहीं है, होती है बाज़ लोगों को, मुझे नहीं होता, लेकिन उस वक्त पत्नी की कैफियत थी कि मज़ा आ रहा था। तो ये अदब होता है। अब ये था कि अगर मैं हजरत तो पैर हिलाए और उठ के चला जाऊँ, छोड़ो भाई, ये एक अदब की बात होती है। तो फिर वही बात होती है, फिर सुबह को जब मीर साहब रहमतुल्लाह को पता चला तो बहुत खुश हुए और बहुत मोहब्बत से उन्होंने दुआएं दी मुझे। तो बस ये चीज़ होती है कि अदब के ज़रिए फिर इंसान शेख की नज़रों में भी बहुत आगे चला जाता है, और जब जो शेख अल्लाह की जो शेख की नज़रों में प्यारा और मुकर्रब बन जाता है, फिर वो रसूल अल्लाह का मुकर्रब बनता है, जो रसूल अल्लाह का मुकर्रब होता है फिर अल्लाह का मुकर्रब होता है वो। तो पहली जो बुनियाद होती है वो तक़वा नहीं है, पहले अदब है, इसरा में वो कुरान पाक की आयत जो बताई है, इससे दलाल जो दिया है उलमा कराम ने, अदब नहीं है तो कुछ नहीं है, फिर ऐसे ही रहोगे, रहता है इंसान फिर आधा तीतर आधा बटेर, ऐसे ही चलता रहेगा। असल में जब तकब्बुर ख़त्म होता है तो अदब भी आ जाता है। तकब्बुर है ना, ये बड़ा ख़तरनाक मर्ज़ होता है, तकब्बुर, गुस्सा, अकड़, ये ऐसा नहीं हो सकता कोई गुस्से का मरीज़ हो, मुतकब्बिर हो और वो बाअदब हो, नामुमकिनात में से। जैसे पानी और आग एक साथ नहीं ठहर सकते, जब आग के ऊपर पानी आएगा आग को बुझना पड़ेगा, ये एक जगह जमा नहीं हो सकती दोनों चीज़ें, आग और पानी। तो ये अदब जो है ये इतनी अहमियत रखता है। तो इसी तरह चारों इमाम बरहक हैं माशाल्लाह, इमाम हनीफा रहमतुल्लाह, इमाम मालिक, इमाम अहमद बिन हंबल, इमाम शाफ़ी रहमतुल्लाह, तो सब आशिक़ रसूल, सब अल्लाह वाले, सब बादअब। लेकिन हजरत इमाम मालिक रहमतुल्लाह की जब पढ़ी जाती है ज़िंदगी के वाक़ात, तो उनके अंदर रसूल अल्लाह सल्लम की मोहब्बत और अदब का गलबा बहुत ज़्यादा नज़र आता है। तो उन्होंने यहाँ तक फतवा दिया है कि कोई अगर रोज़े अकदस सल्लल्लाहु अलैहि वसल्लम पर जाता है और वो ये अगर कहता है कि मैं रसूल अल्लाह सल्लम की कब्र की ज़ियारत करके आया हूँ, तो ऐसा कहना मकरूह है, मकरूह, मकरूह करार दिया उन्होंने, फतवा दिया। ये बोलो मैं रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात करके आया हूँ, मिल के आया हूँ। दलील क्या है? हदीस शरीफ, आप सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा चुके हैं मेरे बाद मेरे लहद पर कोई आकर आता है, अगर ज़ियारत करता है, तो वो ऐसा है जैसे गोया मेरी ज़िंदगी में कोई आकर मुझसे मुलाकात करे। हजरत इमाम मालिक रहमतुल्लाह अलैहि का वाक़ है, अल्लाह की मीशी फरमाए, एक बार ये दरस हदीस दे रहे होते हैं, शागिर्द बैठे होते हैं इनके, भरा हुआ मजमा, अचानक शागिर्द देखते हैं इनकी आँखों में आंसू, तकलीफ से चेहरा लाल, आँखें लाल, ऐसा जिस कर्ब और अजियत को बर्दाश्त कर रहे हैं। फिर आंसू टपकने लगे, शागिर्दी परेशान के हजरत को क्या तकलीफ हो गई, लेकिन अपना दर्श नहीं रोक रहे दर्श हदीस। उसके बाद जब वो मुकम्मल हो गया दर्श हदीस और वही पूरा टाइम दिया, शॉर्ट भी नहीं किया जो टाइम पीरियड था उसके वक्त के हिसाब से, फिर अपनी कमीज उतारते हैं जल्दी से और फिर उसके बाद हाथ पीछे कमर पे लेके आते हैं और उठा के फेंकते हैं, कि जिसको देख तो छागर देखते हैं काला बिच्छू था जो उनकी कमर पे डसे जा रहा था बार बार, कह रहे हैं 100 से ज्यादा डंग मारे थे उसने। अब बताइए आप, तो चीखे निकल गई शागिर्दों के अंदर, ये आप क्या कर रहे थे, तो शरीर तौर पे इजाजत भी थी गुंजाइश भी थी, आप बिच्छू से डसवाते रहे अपने आप को और आपने उसको हटाया नहीं अपनी कमर पे से। तो कहा मसला तो मुझे ही मालूम है, लेकिन मुझे शर्म आ रही थी कि मैं अपनी तकलीफ की वजह से रसूल अल्लाह वसल्लम की जो मैं दरस हदीस दे रहा हूँ उसको मैं बंद कर दूँ, मैं तकलीफ उठा लूंगा लेकिन दरस हदीस को बंद नहीं करूँगा। ऐसा कोई अदब देखने में आता है आज कोई? ये एक बार मस्जिद नबी में कहीं जा रहे थे, एक शख्स आया चलते फिरते और उसने कोई रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मुताले कोई सवाल कर दिया, कोई इल्मी सवाल हदीस से मुताले, फिर आपने उसको गुस्से में आकर उसको फिर कोड़े लगवाए उस शख्स को और इरशाद फरमाया तुम जाहिल हो, तुम्हें तमीज़ नहीं है, तुम किसके बारे में मुझसे गुफ्तगू कर रहे थे, इमामुल अंबिया आखिरत हो जाओ सल्लल्लाहु अलैहि वसल्लम, इस तरह चलते फिरते रोडों पर तुम्हें कोई अदब नहीं है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, इसलिए तुम्हें अदब सिखाने के लिए मैंने कूड़े लगवाए, तमीज सीखो पहले अदब सीखो। ये तो हमें छूके भी नहीं गुजरा, छूके क्या गुजरेगा ऐसे अदब, हमें तो ये वाकयात का भी नहीं पता। इनका एक तीसरा वाकया ये था कि बहुत वाकयात हैं, कुछ याद हैं, सब आ रहे हैं। जब मदीने पाक में रहते थे इनकी ख्वाहिश थी कि मेरा वहीं मदफन हो, तो जब ये मदीने पाक में रहते थे तो खाना पीना बहुत कम इस्तेमाल करते थे ताकि रफाए हाजत बहुत कम हो। तो ये मस्जिद जब मदीने पाक से बाहर चले जाया करते थे जब इनको रफाए हाजत की ज़रूरत होती तो, और किस अंदाज से रफाए हाजत किया करते थे कि जहां मदीने की हदूद ख़त्म होती थी उसके बिल्कुल बराबर में करीब में कोई गड़ा सा खोदते थे कोने में वीराने में सन्नाटे में कोई आदम ना आदम जात, फिर वहां पर वो रफा हाजत किया करते थे और इस अंदाज से रफा हाजत किया करते थे कि आधा धड़ जो होता था आगे का सीना चेहरा वगैरह वो मदीने में होता था और उनकी कमर और जो पिछाड़ी होती थी वो मदीने की हदूद से बाहर होती थी जहां वो गड़े में रफा हाजत किया करते थे। तो जो उनके करीबी लोग थे वो बड़े हैरान होते थे कि आप इतनी दूर जाके रफा हाजत करते हैं, और दूसरी बात यह कि आप आधे मदीना में होते हैं और आधे मदीने की हदूद से बाहर होते हैं, ये क्या चीज़ है तुम्हारी समझ में नहीं आती। तो इरशाद फरमाया कि इसलिए करता हूँ कि मुझे मदीने पाक में रफा हाजत करते हुए शर्म आती है। अब ये सारी शरई मामला नहीं है, शरई मसला तो आप भाई कर लें, जाते हैं लोग होटलों में और सब जगह करते हैं, लेकिन अदब का गलबा बता रहा हूँ, ये वाकयात अदब का गलबा बता रहे हैं कि जो अल्लाह वाले जो चारों इमाम आज इनके बारे में बातें तो करते हैं, अरे इनके खिलाफ बातें करते हो जरा उन जैसे वो क़यामत तक लाके तो दिखा दो कोई एक भी, उनकी तारीफ तो पढ़ो थे क्या। फिर उसके बाद इरशाद फरमाया कि आधा धड़ मेरा मदीने में इसलिए होता है कि मैं चाहता हूँ मेरी मौत मदीने में हो, अगर रफाए हाजत करते हुए अगर मेरी मौत वाकई हो गई तो मैं चाहता हूँ कि मेरा धड़ आधा मदीने में हो ताकि मदीने में ही मेरा मदफन बने, वहीं मेरी मौत है, इसलिए मैं आधा धड़ वहाँ रखता हूँ और मदीने में रफा हाजत नहीं करता इसलिए आधा धड़ अपना बाहर रखता हूँ। अब बताइए ये कैसी अजीब व गरीब अदब है, कोई तस्वुर नहीं कर सकता इसका। इसी तरह दारुल देवबंद हजरत मौलाना कासिम नानौतवी रहमतुल्लाह अलैह के वाक़यात में से, देवबंद के बानी, क्या इनका मुकाम था, क्या इनका मामला था। आज लोग बाज लोग बेवकूफ़ लोग नादान जो कम इल्म होते हैं जिनको पता नहीं होता, जब सर सैद अहमद ख़ान ने अंग्रेज़ों का जो पिट्ठू था और इसने एक एंग्लो मॉडल स्कूल की बुनियाद डाली थी और मिस्टर और मुल्ला की तफरीक वहीं से हुई थी और उसने यही नारा लगाया था कि जब तक मुसलमान इंग्लिश नहीं सीखेंगे और इनका कल्चर नहीं अपनाएंगे ईसाइयों का अंग्रेज़ों का उस वक्त तक मुसलमान तरक्की नहीं कर सकते, और इस्लाम मुखालफत का इसने तहरीक चलाई थी अंग्रेज़ों का, चूँकि ये डाउट था इसलिए सर का खिताब भी अंग्रेज़ों ने दिया था। तो उस वक्त दारुल देवबंद की बुनियाद डाली गई थी उस वक्त, लेकिन जो अल्लाह वाले लोग थे वो समझ गए थे कि बहुत बड़ी गहरी साजिश हो रही है, अब मुसलमानों में तफरीक पैदा होगी, मुसलमानों को दीन से बेबहरा किया जा रहा है, इनको कुफर में लेकर जाने की तैयारी होगी। फिर उस वक्त दारुल देवबंद की बुनियाद डाली गई थी, और दारुल देवबंद के बानी मौलाना कासिम नौनवी रहमतुल्लाह अलैह उनकी तारीफ तो पढ़ें, जब तालिब इल्म थे, लड़प्पन था, उस वक्त आलिम भी नहीं बने थे। एक बहुत बड़े साहिब कशफ करामत औली अल्लाह की किसी मजलिस में गए तो वो बुजुर्ग बैठे हुए थे मजमे में, ये भी बैठे हुए थे, तो किसी ने बताया कि ये नौनवी नाम है इनका कासिम नौनवी और ये मदरसे में पढ़ रहे हैं, आलिम बन रहे हैं। तो बुजुर्ग ने इनको डांट के कहा कि अरे मियाँ, कोई अल्लाह रसूल की इश्क मोहब्बत से वाकफियत भी है या खाली किताबें ही पढ़ रहे हो मदरसे में? और फिर वो उन्होंने कहा तुम्हें देखता हूँ वरा, मैं चेक करता हूँ। तो उन्होंने आँखें बंद करके मुराकबा किया उनका मुकाम देखने के लिए कि क्या कर रहा है ये लड़का। जब उन्होंने आँखें खोली तो घबरा गए, चेहरा सुर्ख था और परेशान होने लगे, कहने लगे कि ए अल्लाह के वली, ए नौजवान, तू किस मुकाम का है कि तू मेरे मुराकबे से बाहर जा रहा है, तू मेरे आता है मुराकबा से बाहर है, तू तो मुझसे भी पता नहीं किस मुकाम पर, अल्लाह ही तुझे समझे, बस तू जा, तुझे तू जा मेरे पास ना, तू कामिल है कामिल। बच्चे थे, नौजवानी की हालत में उनका ये मुकाम था। फिर उनके वाक़यात पढ़े तो आदमी यकीन नहीं करेगा किस दौर के लोग थे ये। इनके गोली लगी थी जिहाद के दौरान, माथे पे गोली लगी थी, खून का फव्वारा निकला गिरे। हज़रत मौलाना अब्दुल रशीद गंगोई रहमतुल्लाह तशरीफ़ लाए इनके पास, वो भी जंग में शहीद शरीक थे, आए कहेंगे फिक्र मत करो, दुरूद शरीफ पढ़ा और माथे को रगड़ा, कहाँ है गोली, कहाँ है खून, और साफ ये कह रहा उठ खड़े हो जाओ उठ के, और उसके बाद दोबारा उठ के खड़े हुए और लड़ना शुरू कर दिया। ये पढ़े तो सही तारीख, कैसे करामाती औलिया अल्लाह थे, क्या इनके मुकामात थे, क्या मामलात थे, सारे बाद अब थे। जब हज़रत मौलाना कासिम नौनवी रहमतुल्लाह अलैह मदीने पाक की नहीं, जब ये पहुँचे मदीने पाक में, जहरी बात है उस दौर तो बड़ा मुश्किलों से पहुँचते थे लोग, और फिर पत्नी कितनी सवारियाँ के ज़रिए आदमी मदीने पाक तक पहुँचता था। जब मदीने की हदूद में पहुँचे, ऊँट पर या खच्चर वगैरह पे बैठ के अपने लोगों के साथ आ रहे थे, जब मदीने की बाउंड्रीज जब शुरू हुई हदूद, तो शौक से इन्होंने एक छलांग मारी ऊँट वगैरह से और नंगे पैर और आँखों से आँसू पहली, उसके बाद आंखों से आंसू और गारो कतार रोते हुए छलांग मार कर जाना शुरू कर दिया। उसके बाद जो है देखा देखी इनके जो मुरीदीन और शागिर्द वगैरह वो भी पीछे दौड़ दौड़ के इसी तरह से नंगे पैर जाने लगे, तो हज़रत मौलाना अब्दुल रशीद गंगोई रहमतुल्लाह ने लोगों को डांटा कि अरे कहाँ अपने शेख के पास जा रहे हो, पागल हो गए हो तुम लोग, इन पर गलबा हाल शौक जुनून तारी है, तुम इनका मुकाबला नहीं कर सकते, मर जाओगे। और फिर सबको वापस बुला लिया। फिर कहते जब ये जाते थे तो इनकी एड़ियाँ फट गई, खून आलूद हो गई, इनकी खाल पड़ गई, कांटे घुस रहे हैं इनके पैर के अंदर, लेकिन आंसू बहे जा रहे हैं, अजीब इनका हाल था। इस तरह से मीलों पैदल चलते हुए, इसमें पत्थर भी है, उसमें कील कांटे भी है, लेकिन रोज़े अक़दस तक पैदल पहुंचे। और फिर जब तक वहाँ क़याम किया करते थे तो पैरों में जूतियाँ नहीं पहना करते थे। ये थे आशिक़ रसूल, क्या इनके वाक़यात हैं, तो एक दो बता रहे, पढ़े तो आदमी रो पड़ेगा। एक इनसे बुग़्ज़ रखने वाला शख्स था दूसरे किसी मसलक का, तारीखी वाक़यात में, तो जब उसको एक शेर के ऊपर वो दीवाना हो गया था, और फिर उसने आके माफ़ी मांगी इनसे, और फिर इनके हाथ पर बैत हुआ, और फिर देवबंद में से उसने अपने आप को शामिल कर लिया। वो शेर क्या था, एक पुरानी हिंदी जबान का शेर था, बहुत मुश्किल उसकी उर्दू होती है, हिंदी के भी अल्फाज थे। उसका खुलासा ये था, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में जो कासिम नौनवी साहब रहमतुल्लाह ने लिखा था कि अल्लाह कभी विशी माफ़ फरमाए कि मुझको मदीने के कुत्ते और जानवर मुख्तलिफ किस्म के दरिंदे खा लें, मुझे ना छोड़े मदीने पाक के, और फिर मेरी जो खाक राख बन के हवा में बिखर जाए और मैं गायब हो जाऊँ, कि मेरी जो ज़ात की जो अना जो है वो मदीने पाक की हवाओं में फना हो जाए और मेरा अपना वजूद बरकरार ना रहे। अजीब व गरीब इनके इशार थे। तो उस शख्स ने कहा यार ये कैसे गुस्ताख हो सकते हैं, तो नामुमकिनात में से बहरहाल कहाँ तक इनके वाक़यात बताएं। तो ये अदब बादब लोग थे, ये लोग ये सारे बादब लोग थे। अल्लाह जल्ला जलाल। इसी तरह हज़रत उम्मे हबीबा रज़ी अल्लाह ताला अन्हो रसूल अल्लाह सल्लम की ज़ौजा मुबारक उम्महातुल मोमिनीन, ये हज़रत अबू सुफियान रज़ी अल्लाह ताला अन्हो की बेटी थी, और उस वक्त तक हज़रत अबू सुफियान रज़ी अल्लाह ताला अन्हो मुसलमान नहीं हुए थे, उस वक्त का वाक़ और ये मुसलमान हो गई नहीं, फिर बाद में आप सल्लल्लाहु अलैहि वसल्लम से इनका निकाह भी हो गया था। تو آپ صلی اللہ علیہ وسلم کی غیر موجودگی میں ایک بار حضرت ابو سفیان رضی اللہ تعالیٰ عنہ گھر پر آئے, تو گھر پر آئے تو ایک ایسی جگہ پہ بیٹھ گئے جہاں رسول اللہ صلی اللہ علیہ وسلم کا وہ بستر تھا. تو ان کی بیٹی ام حبیبہ رضی اللہ تعالیٰ عنہ ان کو اٹھا دیا اور کہا ابا آپ یہاں سے اٹھیں اور یہاں بیٹھیں. وہ اٹھ کے بیٹھ تو گئے لیکن تعجب سے کہا کیوں, یہ بستر میرے لائق نہیں ہے یا میں اس بستر کے لائق نہیں ہوں, تم نے مجھے کیوں اٹھایا؟ نے کہا یہ رسول اللہ صلی اللہ علیہ وسلم کا بستر ہے. انہوں نے کہا تو اس سے کیا ہوا؟ تو وہ میرے تو داماد بھی ہیں اور تمہارے شوہر ہیں, تو غیریت کی تو بات نہیں ہے, تو پھر مجھے تم نے کیوں اٹھایا؟ انہوں نے کہا کیونکہ آپ اس وقت حالت کفر میں, آپ نجس ہیں, آپ پلیت ہیں, اور یہ امام الانبیاء آخر دو جہاں اسلم کا بستر ہے, اس لیے میں گوارا نہیں کرتی, ادب کے خلاف ہے یہ کہ آپ میرے رسول اللہ اسلم کے بستر پر آپ بیٹھیں. بیٹی باپ کو ادب سکھا رہی ہے, کس کا؟ رسول اللہ صلی اللہ علیہ وسلم کا. اس طرح کچھ واقعات یہ ہیں ادب سے متعلق یہ بہت ضروری ہیں. حضرت حذیفہ رضی اللہ تعالیٰ فرماتے ہیں کہ جب ہم رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ دسترخوان پر حاضر ہوتے تو اس وقت تک کھانے کو ہاتھ نہ لگاتے جب تک نبی صلی اللہ علیہ وسلم شروع نہ فرماتے ہیں, چونکہ آقا کی موجودگی میں غلام کا کسی کام میں پہل کرنا بے ادبی سمجھی جاتی ہے, اس لیے صحابہ کرام کھانا کھانے میں پہل نہ کیا کرتے تھے. اسی طرح حضرت ابو محذورہ رضی اللہ تعالیٰ عنہ کے سر کے سامنے کے حصے میں بالوں کا اس قدر لمبا گچھا تھا کہ جب آپ زمین پر بیٹھ کر اپنے بال کھولتے تو وہ بال زمین سے لگ جایا کرتے, اتنا بڑا پیشانی کی طرف سے بالوں کا گچھا تھا. ایک مرتبہ کسی نے پوچھا آپ ان بالوں کو کٹوا کیوں نہیں دیتے؟ آپ نے جواب دیا میرے ان بالوں کو نبی کریم صلی اللہ علیہ وسلم نے ایک مرتبہ پیار سے پکڑا تھا, اس کے بعد سے میں نے انہیں کٹوانا چھوڑ دیا. کیا ادب تھا کہ ان بالوں پر رسول اللہ نے پیار سے پکڑا ان بالوں کو, تو پھر موت تک بال ہی نہیں کٹوایا, پوری عورتوں کی طرح سے ایک چٹیا سی لمبی ہو گئی تھی. یہ کوئی شرعی مسائل نہیں بتانا, یہ محبت تھا, یہ عشق تھی. کبھی رسول اللہ صلی اللہ علیہ وسلم وضو کیا کرتے تھے ہمیشہ, تو ان کا رسول اللہ صلی اللہ علیہ وسلم کا جو وضو کا پانی صحابہ کرام جو تھے وہ زمین پر گرنے نہیں دیا کرتے تھے, کہ چھینا جھپٹی ہوتی تھی اس پانی کے اوپر جو رسول اللہ صلی اللہ علیہ وسلم وضو کیا کرتے تھے, جو نیچے گرتا تھا آپ کے چہرے سے ٹچ ٹچ ہو کے, پھر وہ صحابہ کرام کیا کیا کرتے تھے, اس پانی کو پی لیا کرتے تھے یا اس پانی کو اپنے جسم پہ مل لیا کرتے تھے. عشق اور محبت اور ادب کا خاص ایک مقام تھا. اسی طرح نبی کریم صلی اللہ علیہ وسلم جب ہجرت فرما کر مدینہ منورہ میں رونق افزا ہوئے تو حضرت ابو ایوب انصاری رضی اللہ عنہ کے مکان میں قیام فرمایا. اس مکان کی دو منزلیں تھیں. حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ میں اہل و عیال اوپر والی منزل پر ٹھہرے جبکہ نبی کریم صلی اللہ علیہ وسلم نچلی منزل میں قیام پذیر ہوئے. حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ رات کو محوے خواب تھے, اچانک آنکھ کھلی, دل میں خیال آیا کہ نبی کریم صلی اللہ علیہ وسلم نیچے ہیں اور میں اوپر ہوں, یہ تو فریحاً بے ادبی ہے. چنانچہ بستر سے اٹھ کر کمرے کی دیوار کے ساتھ چپک کر کھڑے رہے حتیٰ کہ صبح ہو گئی. یعنی انہوں نے کہا میں سو رہا ہوں, رسول اللہ صلی اللہ علیہ وسلم نیچے اور میں اوپر سو رہا ہوں, تو میرے پیر نیچے کی طرف جا رہے ہیں. تو انہوں نے پھر کیا کیا, چنانچہ بستر سے اٹھ کر کمرے کی دیوار کے ساتھ چپک کر کھڑے رہے حتیٰ کہ صبح ہو گئی. جب نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضری ہوئی تو بصد اصرار آپ صلی اللہ علیہ وسلم کو اوپر والی منزل میں ٹھہرایا اور خود میں اہل و عیال نیچے آ گئے. یہ حضرت ابو ایوب انصاری رضی اللہ عنہ کا ادب تھا. ترمذی شریف کی روایت میں کہ ایک مرتبہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کو غسل جنابت کی ضرورت پیش آئی, اسی حال میں نبی کریم صلی اللہ علیہ وسلم وہاں تشریف لے آئے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ جلدی سے کہیں چھپ گئے, پھر غسل کرنے کے بعد نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے. رسول اللہ نے پوچھا تم کہاں چلے گئے تھے؟ عرض کیا یا رسول اللہ مجھے ایک عذر لاحق تھا, اس ناپاکی کی حالت میں آپ سے ملنا مجھے خلاف ادب محسوس ہوا, اب میں پاک صاف ہو کر آپ کی خدمت میں حاضر ہوا ہوں. یعنی سامنے بھی نہیں آتے تھے, اسی طرح سے صحابہ کرام اور اہل بیت سادات کا ادب، حضرت یزید بن حیان رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں اور حسین بن صبرہ رحمۃ اللہ علیہ اور عمر بن مسلم رحمۃ اللہ علیہ اور حضرت زید بن ارقم رضی اللہ تعالیٰ عنہ کے پاس گئے۔ جب ہم ان کے پاس بیٹھ گئے تو حسین رحمۃ اللہ علیہ نے ان سے کہا کہ اے زید بن ارقم، آپ نے بہت سی بھلائیاں دیکھی ہیں، یعنی جو تابعین تھے یہ غالباً اور یہ صحابی رسول سے پوچھ رہے ہیں، آپ نے بہت سی بھلائیاں دیکھی ہیں، رسول اللہ وسلم کی زیارت سے آپ مشرف ہوئے، نبی کریم صلی اللہ علیہ وسلم کی حدیث سے آپ نے سنی، آپ صلی اللہ علیہ وسلم کے ساتھ غزوات میں شریک ہوئے، آپ صلی اللہ علیہ وسلم کے پیچھے نماز پڑھی، بے شک اے زید آپ نے خیر کثیر جمع کر لی، ہم سے وہ حدیث بیان کیجئے جو آپ نے نبی کریم صلی اللہ علیہ وسلم سے سنی ہو۔ حضرت زید بن ارقم رضی اللہ تعالیٰ نے ارشاد فرمایا، اے میرے بھائیوں، میری عمر زیادہ ہو گئی، عرصہ دراز گزر گیا، میں بعض وہ باتیں بھول گیا ہوں جن کو میں نے حضور اکرم صلی اللہ علیہ وسلم سے یاد کیا تھا، بس جو کچھ میں تم سے بیان کروں اس کو مان لو، اور جو کچھ بیان نہ کروں تو اس کی مجھے تکلیف نہ دینا۔ اس کے بعد فرمایا کہ ایک روز رسول اللہ صلی اللہ علیہ وسلم ہم لوگوں میں خطبہ دینے کے لیے اس پانی کے کنارے کھڑے ہوئے جس کو خم کہا جاتا ہے، جو مکہ اور مدینہ کے درمیان ہے۔ آپ صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کی حمد و ثنا بیان کی اور واعظ و نصیحت فرمائی، پھر ارشاد فرمایا، اما بعد، اے لوگو، میں بشر ہوں اور قریب ہے کہ میرے پاس میرے رب کا قاصد بلانے کے لیے آئے اور میں اس کا کہاں مان لوں، میں تم لوگوں میں دو بھاری بھرکم چیزیں چھوڑے جاتا ہوں، ان میں سے پہلی چیز کتاب اللہ ہے جس میں ہدایت ہے اور نور ہے، تم اللہ کی کتاب لو اور اسے مضبوطی سے پکڑ لو۔ چنانچہ آپ صلی اللہ علیہ وسلم نے کتاب اللہ کے عمل پر آمادہ کیا اور اس کے بارے میں رغبت دلائی۔ اس کے بعد فرمایا، دوسری چیز میرا گھرانہ، میرا اہل بیت ہے، میں تمہیں اپنے اہل بیت کے بارے میں خدا یاد دلاتا ہوں، میں تمہیں اپنے اہل بیت کے بارے میں خدا یاد دلاتا ہوں، میں تمہیں اپنے اہل بیت کے بارے میں خدا یاد دلاتا ہوں، تین بار فرمایا آپ صلی اللہ علیہ وسلم۔ یہ سن کر حسین رحمۃ اللہ نے پوچھا، اے زید، آپ صلی اللہ علیہ وسلم کے اہل بیت کون ہیں؟ کیا آپ صلی اللہ علیہ وسلم کی ازواج مطہرات آپ صلی اللہ علیہ وسلم کے اہل بیت نہیں ہیں؟ حضرت زید رضی اللہ تعالیٰ نے فرمایا، آپ صلی اللہ علیہ وسلم کی ازواج تو اہل بیت ہی میں سے ہیں، تاہم آپ صلی اللہ علیہ وسلم کے اہل بیت وہ لوگ ہیں کہ آپ صلی اللہ علیہ وسلم کے بعد جن پر صدقے کا مال حرام کر دیا گیا۔ حسین رحمۃ اللہ علیہ نے پوچھا، وہ کون لوگ ہیں؟ فرمایا، آل علی، آل عقیل، آل جعفر، آل عباس رضی اللہ تعالیٰ عنہ۔ اور حسین رحمۃ اللہ علیہ نے پوچھا، ان سب پر صدقے کا مال لینا حرام کر دیا گیا، یعنی حضرت حسین رحمۃ اللہ نے پوچھا ان پر کیا صدقے کا مال لینا حرام کر دیا گیا ہے کیا؟ حضرت زید بن ارقم رضی اللہ عنہ نے ارشاد فرمایا، جی ہاں۔ یہ جو ادب و اداب سے جو متعلق جو یہ باتیں ہیں اس کو ذہن میں بٹھائیں۔ اسی طرح ماں باپ کا بھی ادب ہے، تو ماں باپ کی نافرمانی یہ تو ادب کیا، یہ تو اتنا خطرناک مرض ہے، اگر کوئی بے ادبی کرتا ہے، باپ کی نافرمانی کرتا ہے، تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، وہ موت نہیں آئے گی، مرے گا نہیں اس وقت تک جب تک دنیا میں وہ عذاب نہیں اٹھائے گا، اتنا خطرناک معاملہ ہے۔ اسی طرح جو بیوی کا ادب پہ تو لوگ ہنستے ہیں، جو بیوی سے بیوی کی بیوی کا بھی کوئی ادب کیا جاتا ہے، تو پیر کی جوتی ہے ساری، مارو اس کو تو پیٹو اس کو، لوگ تو اس طرح بات کرتے ہیں کہ اس کو تو پتنی زر خرید غلام جس کو کہتے ہیں اس سے بھی بدتر۔ بعض لوگوں کو میں نے دیکھا، ایک صاحب کو دیکھا، وہ بچے کو منع کرتے تھے باہر جا کے اپنے بیٹے کو مت کھیلا کرو، وہ بیچارہ کیا کرے، وہ تھوڑا بہت کرکٹ کھیل لیا کرتا، تو پھر وہ دیکھا میں نے کہ ان کا 12-13 سال کا بچہ، پھر جو اس کو پکڑ کے مارا ہے کہ آدمی رو پڑے، یعنی کسی جانور کو بھی آدمی کیا مارے گا جو اپنے اس بیٹے کو مارا ہے انہوں نے۔ اور صرف بات کیا تھی کہ جب میں نے منع کیا تو کرکٹ کیوں کھیلی تھی انہیں، آ کے لڑکوں کے ساتھ کیوں باہر آ کے کھیلا، اور اتنا مارا بیچارہ ایک ہی بات کہہ رہا، ابا معاف کر دیں، ابا معاف کر دیں بس۔ اور ان کے بارے میں پتہ چلا کہ صبح شام اولاد اسی طرح سے پٹتی ہے، تو پھر جب اولاد جب جوان ہوگی، اب یہ خود بوڑھے ہوں گے، جب ان کی جوانی رخصت ہوگی پھر اولاد کیا اثر کرے گی ان کا؟ پھر جو اولڈ ہاؤس جو بھرے ہوئے نظر آتے ہیں نا بعض دفعہ، تو پھر اس کی ایک وجہ یہ بھی ہوتی ہے۔ تو یہ بچنا چاہیے، ظلم و ستم کرتے ہیں، ہر چیز کا ایک ادب ہے، قرآن پاک کا ادب ہے۔ قرآن پاک کا ادب کیا ہے؟ اس کو تجوید کے ساتھ پڑھنا، اس کو جزدان کے اندر رکھنا، اس میں خوشبو لگا کے رکھنا، یہ قرآن پاک کا ادب ہے، بہت ادب ہے۔ کہاں تک ہم بیان کریں، ہر چیز کا ایک ادب ہے. وضو کر کے قرآن پاک پڑھنا, اسی طرح قبلہ روح ہو کے قرآن پاک پڑھنا, عطر اب لگا کے اپنے جسم پر عطر لگائے کپڑوں پہ پھر پڑھنا, اور ذرا آواز سے پڑھنا, ٹھہر ٹھہر کے پڑھنا, یہ سب آداب میں سے نماز کے آداب ہیں, قرآن پاک کے آداب ہیں. تو کوئی چیز اللہ پاک نے چھوڑی نہیں بغیر ادب کے. اسی طرح درود شریف پڑھنے کے آداب ہیں کہ باوضو آدمی پڑھے, بغیر وضو کے بھی پڑھ سکتا ہے لیکن آداب کے خلاف ہے. ادب کیا درود شریف پڑھنے کا, اللہ کا ذکر کرنے کا کہ باوضو ہو, ادھر لگائے, قبلے کی طرف رخ کر کے بیٹھے, دروازہ بند کرے, کوئی نہ ہو, موبائل سائلنٹ پہ رکھے, پورا دل دماغ کا یکسوئی کے ساتھ اللہ اور رسول کی طرف متوجہ ہو, پھر ذکر اللہ کرے, پھر درود شریف کرے. پھر جب ادب کے ساتھ ہوگا تو خدا کی قسم پھر دیکھیں کیسا وصول اللہ ملتا ہے. پہلے ادب ہے, لوگ کہتے ہیں یار وضو کرتا ہوں میں ذکر اللہ درود شریف, کیفیت نہیں بنتی. ادب ہے, ادب کے ساتھ کرو تو صحیح چند, محبت کے ساتھ نہیں ہے محبت, نہیں دل چاہ رہا, ادب کا کیفیت ہے, غیر اختیاری چیز ہے, تو عقلی طور پہ با ادب بنو. اگر کسی چیز کو ادب کرنے کا دل نہیں چاہ رہا لیکن یہ اندر کی کیفیت ہوتی ہے, نہیں ادب کا دل چاہ رہا, آپ نہ کریں, آپ عقلی طور پہ ادب کریں, زبردستی دل پہ جبر کر کے وہ سارے لوازمات پورے کریں جس کا تعلق ادب سے. ایک ہمارے پیر بھائی تھے, پیر بھائی ہیں ماشاء اللہ, انہوں نے مجھے اپنا واقعہ بتایا کیونکہ وہ ان سے کچھ بے تکلف ہی تھی. انہوں نے کہا جب میں عمرے پہ جا رہا تھا تو میں جہاز میں جب بیٹھا ہوا تھا, اور ڈائریکٹ عمرے کی فلائٹ تھی ان کی, عمرے کی فلائٹ تھی, اور مدینہ ایئرپورٹ, جدہ ایئرپورٹ, مدینہ ایئرپورٹ پہ ان کو اترنا تھا, تو کہنے لگے کہ دوران پرواز مجھے ہلکی سی نیند آئی, غشی سی آئی, بیٹھے بیٹھے آپ کو نیند آ رہی تھی وہاں, تو جیسی میں نے آنکھیں بند کی تو کانوں میں آواز آئی کہ دیکھو جب مسجد نبی صلی اللہ علیہ وسلم تم جاؤ تو وہاں پر تم جوتیوں کو جو ریک رکھے ہوتے ہیں, اسٹینڈ رکھے ہوتے ہیں, جو لوگ اس میں جوتیاں رکھتے ہیں, تو تم وہاں پر اپنی جوتیاں مت رکھنا, وہ گنجائش تو ہے لیکن ادب کے خلاف ہے, عاشقین کے ادب کے خلاف ہے. عام لوگوں کے آداب کچھ اور ہیں اور خاص لوگوں کے عاشقین کے آداب کچھ اور ہوتے ہیں. تو علامہ اقبال رحمۃ اللہ نے فرمایا تھا مقام بندگی دیگر, مقام عشق دیگر. کیا الفاظ ہیں, مقام بندگی دیگر, بندگی کے مقامات دیگر دوسرے, یعنی فارسی زبان کا مقام بندگی دیگر, وہ دوسرے ہیں مقام بندگی, اور مقام عشق دیگر, عشق کے مقامات وہ دیگر دوسرے ہوتے ہیں. عام لوگوں کی جو معاملات ہیں بھائی ٹھیک ہے, علماء کرام کے فتوے بھی ہیں, آپ رکھ سکتے ہیں اسٹینڈوں میں جوتیاں. بھائی اب تو سننے میں آ رہا ہے لوگ بتا رہے ہیں کہ اللہ پاک حفاظت سنا ہے کعبۃ اللہ کے اندر, اب تو مطاف میں لوگ جوتے اور چپلیں لے کے پھر رہے ہیں, الاؤ کر دیا انہوں نے کہاں تک, تو کتنی شدید جان بوجھ کر بےد بھی کرائی جا رہی ہے کہ مطاف میں کعبۃ اللہ میں جوتیاں لے کے جاؤں, یہ ایسے تھوڑی ہو رہا ہے. وہی بات کہ جب ادب نکلے گا اللہ رسول کی لعنت میں آئے گا پھر آدمی. یہ پوری ہسٹری ہوتی ہے ہر چیز کے پیچھے, بے ادب بنایا جا رہا ہے ہم کو, بے غیرت بنایا جا رہا ہے اور ہم بنتے جا رہے ہیں. بھائی اگر انہوں نے الاؤ بھی کر دیا تو ہماری غیرت کہاں مر گئی, ہمارا ادب کہاں چلا گیا؟ انہوں نے لازمی شرط تھوڑی رکھی ہے کہ جوتے پہن کے جاؤ, مرضی, آپشن دیا, بس ایک آپشن دیا, سارے ایسے ہی پہنچ گئے جوتے لے کے, تو کون برا ہوا, حکومت یا مسلمان؟ بہت کم لوگ ہوتے ہیں بےچارے جو ننگے پیر ہوتے ہیں, وہ کہتے ہیں ہم سے نماز نہیں پڑھی جاتی, ہم ننگے پیر جاتے ہیں تو وہاں اتنی گندگی ہوتی ہے, کیا سجدہ کریں اس جگہ میں, ساری باتیں کرائیے تعیے. یہ سب بے ادبی والے معاملات اس وقت ہو رہے ہیں. تو ان کو کشف, حالت کشف میں کسی نے کہا, کانوں میں آواز آئی کہ وہاں پر جا کے تم اپنے جو چپلیں جوتیاں وغیرہ ہوں مسجد نبی صلی اللہ علیہ وسلم کے اندر مت رکھنا, ریک کے اندر, بلکہ کہیں دور رکھنا, مسجد سے دور, کیونکہ ادب کے خلاف ہے, ادب کے خلاف ہے. کتنے اولیاء اللہ گزرے ہیں, جیسے حضرت مولانا قاسم نانوتوی صاحب رحمۃ اللہ کا بیان کیا, اور اسی طرح اور بہت مشائخ گزرے ہیں تو جب تک مدینے میں قیام پذیر رہے انہوں نے کبھی چپلیں جوتیاں پہنی ہی نہیں, چلے جائے کہ کانٹے گھس گئے, پیر پھٹ گیا, خون نکل آیا, لیکن عشق اور محبت, ادب کا ایسا غلبہ تھا کہ کیا کہنے, انہوں نے جوتے پہننے گوارا نہیں کیے, انہوں نے جوتے چپلیں پہننا گوارا نہیں کیے. اللہ جلالہ و تعالی شان. تو جو اللہ اور رسول کی نسبت سے جو ہستیاں ہوتی ہیں, جڑی ہوئی ہوتی ہیں, جب انسان ان سے محبت کرتا ہے, اللہ رسول سے ادب کرتا ہے, تو پھر ہر ایک کا پھر ادب اس کے دل میں آتا ہے. پھر مسجد کے امام صاحب کا بھی ادب کرے گا, مؤذن صاحب کا بھی ادب کرے گا, کیونکہ اللہ رسول کی نسبت حاصل ہے ان کو. اس لیے سب کا آدمی باادب بنتا ہے. اسی طرح بہت سے لوگ ہوتے ہیں برے نہیں ہوتے, دل کے بہت اچھے ہوتے ہیں, لیکن زبان کے تلخ ہوتے ہیں, زبان میں ان کے تھوڑی سی کڑواہٹ ہوتی ہے, وہ ہر بات کو اسٹریٹ فارورڈ ایک بالکل روانی سے بول جاتے ہیں. تو ان کو اپنی زبان پہ کنٹرول کرنا چاہیے. کبھی ماں یا باپ یا کوئی چچا ماموں یا کوئی بڑا اگر کوئی بات پوچھے یا کوئی سمجھائے یا کوئی ڈانٹے تو ایسا پٹاخ سے جواب دیتے ہیں کہ وہ اگلے کا دل پھٹ جاتا ہے اور اگلا برا مان جاتا ہے. सही। इसी तरह बाज़ लोग हमें भी फ़ोन करके दुआ का नहीं कहते बल्कि दुआ का हुक्म देते हैं। एक होता है दुआ का कहना, एक होता है दुआ का हुक्म देना। दीजिए तो बस वो आपको ये कहना था वो आजकल मेरा टेंशन चल रही है बड़ा, आप दुआ कर दीजिएगा, हाँ बड़ा जल्दी कर दीजिएगा। मैं बोले जी बहुत बेहतर हो कोई अवरत हो तो ये क्या है, ये दुआएं कबूल होंगी, ये दुआएं कबूल होंगी। शेख का दिल तो फाड़ दिया आपने। तो वही बात कि लाख तहज्जुद पढ़ लो, लाख तकवा अख्तियार हो, बोल तो हासिल ही नहीं होगा, महरूम रहेगा इंसान, पता ही नहीं चलेगा। अरे मिट जाओ, मिटा दे अपनी हस्ती अगर मर्तबा चाहे, मिटा दे अपनी हस्ती अगर मर्तबा चाहे, कि दाना खाक में मिलके गुले गुलजार होता है। दाना खाक में मिलके गुले गुलजार होता है। जितने भी जो बीज होते हैं जमीन में जाते हैं, अपनी फना को अपने बीज पले को ख़त्म करते हैं, मट्टी में मिल जाते हैं, अपनी शख्सियत नहीं देखते कि मेरा बीजपन ख़त्म हो जाएगा, वो फट जाता है, फना हो जाता है, मट्टी में जम हो जाता है, फिर अल्लाह उसी बीज को तरावर दरख्त बनाते हैं, फिर उसमें से फल निकलते हैं, फिर वो खलके खुदा से मुस्तफ़ीद होती है, फिर उसके बीजों से फलों से और दूसरे पेड़ लगते हैं, फिर उसकी नस्ल चल पड़ती है। लेकिन एक बीज ने पहले अपने आप को फना किया था, और फनाइत में अदब पहला है, पहला स्टेप होता है अदब। एक बुजुर्ग थे जिनको मैं जानता हूँ, हयात है माशाल्लाह, एक मुरीद था, वो उनसे अक्सर पानी मांगता था, जाके बैठे रहते पानी पिलाएं, और वो बेचारे खुद उठ के पानी दिया करते थे, और सब उसको अदब आप पता भी थे, वो तो आज ही फनाइत के पैकर होते हैं अल्लाह वाले, उनको तो कुछ तो गाली भी देगा तो चुप करके दुआएं देते हैं। फिर उसके बाद ऐसी उस पर बीमारी आई कि वो 6 महीने तक उठ नहीं सका। वो शेख से पानी मांगना, बताइए आप ये कोई, वही तो बता रहा हूँ, ये तो हद है बेदबी की। उसके बाद उम्मीदें रखी जाती हैं कि मेरे ऊपर राहत बरसेगी, मेरे ऊपर चैन मिलेगा, मुझे सुकून मिलेगा, है। और पुराने आदमी पुराने, लेकिन अदबो अदाब से बिल्कुल नावाकिफ, सिर्फ जाब्ते का ताल्लुक रखा हुआ है, ये कोई अदब का ताल्लुक है, ये मोहब्बत का ताल्लुक है, क्या अल्लाह मिलेगा, क्या तकवा नसीब होगा। बहरहाल जो कुछ भी बोला गया अल्लाह इन सबको, उन सब बातों को हमें हमारे दिलों में डाल दे और हम सबको बाअदब बना दे, क्योंकि बाअदब बानसीब, बेअदब बेनसीब। कहाँ तक बयान करें अदब के ऊपर, बस अल्लाह पाक अपनी शान रमक से हम सबको बाअदब बना दे। या रब करीम या रहमान, हज़रत वाला हमारे मुर्शिद आरिफुल्लाह हज़रत अक़दस मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह इरशाद फरमाते थे, जो भी ये 5 अमल कर लेगा इंशाअल्लाह वलीउल्लाह बन के दुनिया से जाएगा। तो जो भी ये अमल कर लेगा तो वलीउल्लाह अल्लाह पाक उसको इंशाअल्लाह बना देंगे, और अलग से किताबचा भी मिलता है उसके लिए। तो कुरान पाक तजवीद से पढ़ने का एहतमाम करें, क्योंकि एक हदीस शरीफ का खुलासा है जो हज़रत अली करम वजह से रिवायत की गई है इस हदीस शरीफ को, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि बास कारी ऐसे होते हैं जो अपने तौर पर कुरान पाक की तलावत कर रहे होते हैं और कुरान पाक उन पर लानत कर रहा होता है। हम बताइए कितनी ख़तरनाक बात फरमा रहे हैं आप सल्लल्लाहु अलैहि वसल्लम। बास कारी अपने हिसाब से पढ़ रहे हैं कि हमें तो बहुत शानदार कुरान पढ़ रहे हैं, लेकिन कुरान उन पर लानत कर रहे हैं, यानी बद्दुआ दे रहा है कुरान पाक, अल्लाह उसको अपनी रहमत से दूर कर दे। वजह क्या है, तो मुहद्दिसीन और उलमा कराम फरमाते हैं कि ये बद्दुआ क्यों दे रहा है कुरान पाक, लानत की बद्दुआ क्यों दे रहा है, क्योंकि हमने उसका अदब नहीं किया बेअदबी की वजह से। अब कुरान पाक के 3 बड़े अदब हैं, एक तो कुरान पाक तजवीद के साथ पढ़ना पहला अदब, और दूसरा अदब क्या है कि उसको अल्लाह की रज़ा के लिए पढ़ना, समझना उसको, दूसरा अदब ये कि अल्लाह पाक कह क्या रहे हैं ये भी आदमी समझे, तीसरा उसको अपनी ज़िंदगी में ढाले, सिर्फ पढ़ना नहीं है अमाल में लेकर आए, अमल में लेकर आए। क्या मतलब, जैसे जुमे की कुरान पाक में जो एक आयत आती है कि ऐ लोगों जब जुमे की अजान कही जाए तो खरीदो फरोख छोड़ दो, फरमा रहे ना, और जो भी दुनियावी मामला हैं सब छोड़ दो, अगर समझो तो तुम्हारे हक में, और खुदा की याद यानी नमाज की तरफ जल्दी करो जब जुमे की अजान दी जाए। और अल्लाह ये अहकाम बयान फरमाने के बाद इरशाद फरमा रहे हैं कि अगर समझो तो तुम्हारे हक में बेहतर है, अगर समझो तो बेहतर है, यानी अगर तुमने इस पर अमल नहीं किया तो बेहतरी नहीं होगी। आज अजान हुए हुए 1-1 घंटा हो जाता है, जमात खड़ी होने वाली होती है, लोग दुकान ही खोल के बैठे हुए होते हैं, अल्लाह डरा भी रहा धमकी भी दे रहा है, देखो अगर मेरी बात नहीं मानोगे समझो तो तुम्हारे हक में बेहतर है, अब इसको उल्टा कर ले नहीं समझोगे तो फिर तुम्हारे लिए बेहतर नहीं रहेगा, और जब फारिग हो जाओ तो अल्लाह का फजल दोबारा शुरू तलाश शुरू कर दो। फजल को अल्लाह ने अक्सर कुरान पाक में مفسرین فرماتے ہیں رزق سے مراد ہوتا ہے، اللہ فرما رہے ہیں نماز سے فارغ ہو جاؤ تو اس کے بعد شروع ہو جاؤ. تو ہم یہ آیت پڑھتے تو ہیں لیکن ہم عمل کر رہے ہیں، یہی بات ہے. قرآن پاک ہم پڑھتے تو ہیں لیکن سمجھتے نہیں ہیں، اس کو عملی زندگی میں نہیں لے کر آتا ہم آتے، تو پھر قرآن پاک کا قدر نہیں کیا، اس کی بے ادبی کری ہم نے. بے ادبی کری تو پھر بد دعا دے گا قرآن پاک کہ اللہ اس کو اپنی رحمت سے دور کر دے، نانت کی بد دعا رہی ہے. تو قرآن پاک کا دب تو بہرحال دوسرا ملے ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے. چاروں اماموں کا جمع کہ ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، اور چاول کے دانے کے برابر بھی اگر داڑھی کم ہے تو ایسی داڑھی کا رکھنا اور مڑانا حرام ہے، اور حرام کام کرنے والا کبھی اللہ کا ولی دوست نہیں ہو سکتا. مونچھے بالکل باریک رکھیں، بڑی مونچھ پر آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمائے میں اس کی شفاعت نہیں کروں گا، روزے میرے حوض کوثر کے قریب نہ آئے. نمبر دو، منکر نکیر جب قبر میں آئیں گے تو غصے کی حالت میں آئیں گے. نمبر تین، قبر میں اسے دردناک عذاب دیا جائے گا. یہ صرف بڑی مونچھ کا معاملہ آ رہا ہے. تو بڑی مونچھ کا مطلب یہ کہ اگر کسی کو مونچھے رکھنے کا شوق ہے افضل درجہ تو یہی کہ بھائی بالکل باریک کر لے، ٹرم کر لے اپنی مونچھوں کو. اور اگر مونچھے رکھنے کا شوق ہے تو ہونٹ کا کنارہ کھلا رہے، اوپر کا جو ہونٹ کا کنارہ ہے وہ کھلا رہے، اوپر اوپر مونچھے رکھ لے تو جائز درجے میں آ جائے گا. اور رسول اللہ صلی اللہ علیہ وسلم نے ان لوگوں کو دیکھ کے نفرت سے، ناگواری سے منہ پھیرا ہے. جو سفیر رہتے ہیں ایک بادشاہ کے جن کی بڑی بڑی مونچھیں تھیں اور داڑھیاں مڑی ہوئی تھیں، اور آپ نے ان کو دیکھ کے منہ پھیرا اور بد دعا دی تھی، ہلاک اور برباد ہو، یہ تم کیا شکلیں بناتے ہو کہ بڑی بڑی مونچھیں رکھتے ہو داڑھی مڑاتے ہو. رسول اللہ کی ہلاکت کی بد دعا آ رہی ہے، لوگ کتنے مسلمان پھیر رہے ہیں. تو جب کافروں کی شکل دیکھ کے آپ صلی اللہ علیہ وسلم کو اتنا غصہ آیا اور ناگواری سے منہ پھیر لیا، تو پھر ہم مسلمان جب اس طرح کی بعض لوگ اگر ایسی شکلیں بنائیں گے تو آپ صلی اللہ علیہ وسلم کو کتنا دکھ تکلیف ہوگی. بعض لوگ کہتے ہیں یار یہ داڑھی کے پیچھے کیوں پڑ گئے، دین میں داڑھی ہے داڑھی میں دین. تو دنیا پرست جو چالاک لوگ ہوتے ہیں مکار، وہ اس طرح کی چٹپٹی باتیں کرتے ہیں. بھائی دین کا ایک حصہ ہے داڑھی، تو دین کا ایک حصہ ہے، آپ داڑھی کو اتنی اہمیت کیوں دے رہے ہیں بھائی؟ تو یہ بات کیا رسول اللہ صلی اللہ علیہ وسلم کو کیا نہیں پتا تھی؟ نعوذ باللہ، آپ وسلم کو تو یہ دیکھنا چاہیے تھا یہ پہلے کافر ہیں، پہلے ان کو میں ایمان کی دعوت دوں، اسلام قبول کریں، اسلام لانے کے بعد پھر نماز روزہ قرآن پھر اس کے احکامات میں سے داڑھی، ترتیب تو یہ ہو نا. لیکن ایسے لوگوں کو یہ واقعہ بہت ہے ان کی بات کو سمجھانے کے لیے کہ دین میں داڑھی ہے داڑھی میں دین. یعنی آپ وسلم کو اتنی نفرت اور بیزاریت ہے اس شکل سے کہ آپ نے یہ بھی نہیں دیکھا کہ یہ مسلمان ہے ایمان والا ہے یا کافر ہے، آپ نے بدعا دے دی. عقل مند کی نہیں اشارہ کافی ہوتا. تو مونچھیں بالکل باریک کر لیں، ایک مٹھی داڑھی رکھیں. اور تیسرا مل ہے ما اسفل من القابین من الجوار فی النار، اوپر سے آنے والا لباس جس سے ٹخنے چھپیں گے جہنم کی آگ میں جلایا جائے گا. مردوں کے لیے دو صورتوں میں ٹخنے کھول کے رکھنا واجب ہے جب ہم کھڑے ہوں چل رہے ہوں. اور دوسری حدیث شریف میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اللہ کبھی اس بندے سے محبت ہی نہیں رکھتا جو اپنے ٹخنوں کو چھپا کے رکھتا ہے. بندے کو کہہ رہے ہیں، بندی کو نہیں کہہ رہا اللہ کا، کہ جو اللہ ایسی بندی سے محبت نہیں کرتا جو اپنے ٹخنوں کو چھپا کے نہیں رکھتی. شاید خواتین جو اپنے ٹخنے اوپر پلڑیاں کھولے کھولے پھرتی ہیں، بھائی خواتین کو جو ہے وہ ٹخنے چھپانے کا حکم ہے، مردوں کو ٹخنے کھولنے کا حکم ہے. مرد ٹخنے چھپانے میں لگے ہیں اور بعض خواتین کا بس نہیں چل رہا کہ وہ کہاں تک اپنی پاجاموں کو اوپر تک لے جائیں. شلوار اس لیے نہیں کہتے، شلوار تو بہت ہی کم خواتین پہنتی ہیں. تو بہرحال ڈرنا چاہیے اللہ سے. تو خواتین دو کام کر لیں، پانچ اعمال میں سے دو ایسے اعمال ہیں جو ان کا تعلق خاص خواتین سے، تین تو مشترک ہیں. تو داڑھی اور ٹخن و سور پائچوں کی جگہ خواتین دو کام کر لیں، ایک تو شوہر کی فرمانبرداری اختیار کریں، اطاعت کریں جائز امور میں، اور دوسری جو چیز ہے شرعی پردے کا اہتمام کریں. اور چوتھا عمل ہے کل للمؤمنین یغضوا من ابصارہم ویحفظوا فروجہم. اے محمد صلی اللہ علیہ وسلم، آپ مومن مردوں سے کہہ دیجئے کہ اپنی بعض نگاہوں کی حفاظت کریں اور اپنی شرم گاہوں کی حفاظت کریں. پھر آگے اللہ پاک نے دوبارہ رسول اللہ کو فرمایا اے محمد صلی اللہ علیہ وسلم، آپ مومن خواتین عورتوں سے بھی کہہ دیجئے کہ اپنی بعض نگاہوں کی حفاظت کریں اور شرم گاہوں کی حفاظت کریں. اور رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا لعن الناظرہ منظورہ الیہ، اللہ پاک لعنت فرما جو بد نظری کرے، اور اس پر بھی لعنت فرما جو بد نظری کے لیے خود کو پیش کریں. یعنی وہ خواتین جو پیش کرتی ہیں بے پردہ، منہ کھول کے ہر ایک نامحرم کے سامنے آ جاتی ہیں، رسول اللہ کی لعنت کی بدعوں میں آ رہی ہیں. تو شرعی پردے کا اہتمام کریں. اور پانچواں جو عمل ہے وہ دل کو بالکل پاک صاف رکھیں تمام گندے خیالات سے. تو شیطان ڈالتا رہتا ہے بعض دفعہ، تو وہ ایک الگ معاملہ ہے، تو مصروف ہو جائیں کتاب پڑھ لیں وضو کر لیں، لیکن جان بوجھ کے دل میں خیالات جمانا لانا وہ صحیح نہیں ہے. اور ان پانچوں اعمال کی توفیق کسی بھی اللہ والے سے جہاں مناسبت ہو وہاں تعلق قائم کرنے، تو انشاءاللہ یہ کر کے تھوڑے عرصے میں پانچوں اعمال کی توفیق ہو جائے گی انشاءاللہ تعالیٰ. اللہم صلی علی محمد وعلی آل محمد. یا رب کریم یا رحم الرحیم، یا اللہ جو کچھ بھی بولا گیا سنا گیا اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے، ہمارا اللہ کہنا ہمارا جو یہ مل بیٹھنا جو تیری رضا تیری خوشی کی نہیں، اللہ اس کو اپنی بارگاہ میں قبول فرماتے ہوئے یا اللہ ہم سب کی کامل مغفرت فرما، یا اللہ تیرے رسول اللہ صلی اللہ تیرے پیارے نبی پاک صلی اللہ علیہ وسلم نے جو ذکر کے فضائل جو بیان فرمائے، اللہ پاک جتنے بھی ذکر اذکار کی مجالس میں جانے کی اور برکتیں اور فضیلتیں جو رسول اللہ نے ارشاد فرمائی ہیں صلی اللہ علیہ وسلم، یا اللہ وہ ہم سب کو عطا فرما دے، یا اللہ ہم بھی تیرے نام پہ جمع ہوئے ہیں، یا اللہ ہمارا کوئی بزنس کا تعلق نہیں ہے، کوئی رشتہ داری کا تعلق نہیں، محض ہم تیری رضا کے نہیں اکٹھے ایک جگہ ہوئے ہیں، اللہ یا رب کریم کہ رسول اللہ صلی اللہ علیہ وسلم نے یہ بھی ارشاد فرمایا جو کوئی لوگ مختلف جگہ سے آ کے ایک جگہ بیٹھیں اور ان کا مقصد صرف اللہ کی رضا ہو، اللہ کی یاد اور ذکر کی نیت سے بیٹھے ہوں، تو اللہ کے ذمے ہیں کہ اللہ اپنی شان رحمت سے ان کے دلوں میں اپنی محبت ڈالیں گے۔ اللہ رب العالمین رسول اللہ علیہ وسلم کی بشارت کی برکت سے ہم سب کو یہاں اٹھنے سے پہلے پہلے ہمارے قلوب کو اپنی محبت سے بھر دے، یا رب کریم اپنا سچا عاشق بنا لے، سچا کامل تقوی نصیب فرما، یا اللہ ہم کو اپنے رستے کا باادب بنا لے، یا اللہ تمام رشتوں کا ادب و آداب کرنے کا احترام کرنے کی اللہ ہم سب کو توفیق عطا فرما، یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں اللہ تو جاننے والا ہے ہم سب کی جائز حاجات کو پورا فرما دے، جو بھی آئیں محروم نہ جائے، دنیا بھی بنا دے آخرت بھی بنا دے، یا اللہ تمام بیماروں کو شفا کلی نصیب فرما، تمام مصیبت زدہ لوگوں کی مصیبتوں کو دور فرما، تمام پریشان حال لوگوں کی پریشانیوں کو دور فرما، یا اللہ بالخصوص فلسطین کے مسلمانوں کی جان و مال عزت آبرو کی حفاظت فرما، یا اللہ یہودیوں کو اور ان کے مددگاروں کو اللہ ان کو تباہ برباد کر دے، سفر ہستی سے مٹا دے، عبرت کا نشان بنا دے، اللہ این ڈی اے میں جو مسالک گرائی جا رہی ہیں مسلمانوں کو شہید کیا جا رہا ہے، یا اللہ ان خبیث اسلام دشمنوں کو ان کافروں کو تباہ برباد کر دے، سفر ہستی سے مٹا دے، عبرت کا نشان بنا دے، تمام امت مسلم کی جان و مال عزت آبرو کی حفاظت فرما، یا رب کریم سعودی عرب اور پاکستان سمیت تمام اسلامی ملکوں کو اسلامی ممالک میں اسلامی قیادت کا ظہور فرما دے، یا اللہ دجالی فتنوں سے تمام امت مسلم کی حفاظت فرما، یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ مومنین کی، میرے ساس سسر کی، کل مومنین مومنات کی، کل جنات کی، سب کی کامل مغفرت فرما، سب کو جنت الفردوس میں اعلیٰ شاہ مقام نصیب فرما، سب کی قبروں کو نور سے بھر دے، کچھ خواتین کے رسولی ہیں دعا کرے اللہ ان کی رسولی کو بغیر آپریشن کے جلد ختم فرما دے، ربنا تقبل منا انك انت السميع العليم.